नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असार महिनाको 29 गते आइतबार, श्रावण कृष्ण पक्ष तृतीया तिथि, तदनुसार जुलाई 13 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज भानु जयन्ती, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसै प्रसंगलाई आज कार्यक्रम अखबारमा शुरूआतमा लिएका छौं। हिमालय टाइम्सले 212 भानु जयन्ती आज मनाइँदै शीर्षकमा खबर छापेको छ। आज राष्ट्रिय विभूति नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती। यस अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी भानु जयन्ती मनाइँदैछ। विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुदी रम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो। आचार्यले एक घाँसीले दिएको अर्ति उपदेश जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ को प्रेरणा स्वरूप साहित्य सिर्जना गर्न थाल्नु भएको थियो। उहाँले संस्कृत भाषामा लेख्नु भएको रामायणलाई नेपालीमा उल्था गर्नुभएको थियो। राष्ट्रिय विभूति आदिकवि आचार्यले लेखेको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गरेको विज्ञहरूको तर्क छ। भानुभक्तका वधू शिक्षा, प्रश्नोत्तरी, भक्तमाला, रामगीता लगायत कृति लोकप्रिय रहेका छन्। भाषिक सहजता सहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवं नैतिक चेतनाको विकास गर्न पुर्याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरेको छ। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदि कवि आचार्यले सरकारी कार्यालयमा हुने ढिला सुस्ती र भोलिवादका कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नु भएको थियो, भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस आज झोली, नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ। यस उपलक्ष्यमा आज बिहान काठमाण्डुको रानी पोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ। यस्तै अन्य विविध कार्यक्रम मार्फत कविता वाचन तथा उहाँको सम्झना गर्दै उहाँको जन्म जयन्ती मनाइँदैछ। उहाँको निधन विक्रम सम्बत 1925 असोजमा भएको थियो। भारतका पूर्वोत्तर राज्यहरूमा नेपाली भाषाका आदि कवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई त्यहाँका नेपाली भाषीहरूले विशेष उत्सवका रूपमा मनाउने गर्दछन्। 212 जन्म जयन्ती भानु जयन्ती आज मनाइँदै हिमालय टाइम्सको अग्रपृष्ठको समाचार हो यो। खतराको सूचीबाट हट्यो लुम्बिनी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को सम्भावित खतराको सूचीबाट हटेको छ। युनेस्को वर्ल्ड हेरिटेज कमिटिको पेरिसमा भइरहेको 47 विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो। बैठकले लुम्बिनीमा संरक्षण मैत्री र सुधारका काम भइरहेको समेत ठहर गरेको छ। बुल्गेरियाका प्रोफेसर निकोले नेनोभको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। युनेस्कोले लुम्बिनीको समग्र अवस्था बुझ्नका लागि रिएक्टिभ मनिटरिङ मिशन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ। बैठकमा सहभागी लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले यो मिशनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने जानकारी दिनुभयो। यसअघि पनि वर्ल्ड हेरिटेज सेन्टर र इकोमसले 2022 सम्पदा विज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिशन लुम्बिनी पठाएको थियो। उक्त मिशनले दिएको प्रतिवेदनका आधारमा युनेस्कोले 2024 लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो। दिल्लीमा गत साउनमा आयोजित 46 विश्व सम्पदा समितिको बैठकले लुम्बिनीलाई एक वर्षसम्म खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो। भारतले एक वर्षका लागि सुधार गर्ने मौका दिनुपर्ने भन्दै संशोधन प्रस्ताव पेश गरेको थियो। उक्त बैठकमा शुरूमा 19 देशले भारतको प्रस्तावको स्वागत गरेका थिए। त्यस प्रस्तावको विरूद्धमा 12 बुँदे सुधारको खाका तयार गरिएको थियो। सो खाकाको आधारमा बिहिबार सम्पन्न सम्पदा समितिको 21 राष्ट्र सम्मिलित बैठकले नेपाललाई एक वर्ष मौका दिएको हो। खतराको सूचीबाट हट्यो लुम्बिनी, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। बाढ़ीको उच्च जोखिममा नौपालिका शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। विराटनगरको बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढ़ीका कारण मोरङका 9 पालिकाका 18 ओडा बाढ़ीको उच्च जोखिममा रहेका छन्। मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी, सनिसरे, रतुवामाई, लेटाङ, बेलबारी, रंगेली नगरपालिका, काने पोखरी, जहदा र धनपालथान गाउँपालिकाका 18 ओडाका 2 दर्जन भन्दा बढ़ी स्थान बाढ़ीको उच्च जोखिममा रहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ। मेक्लाजुङ गाउँपालिका 6 र 7, पथरी सनिश्चरे नगरपालिकाको ओडा नम्बर 2 र 5, रतुवामाई नगरपालिकाको ओडा नम्बर 1 र 9 बक्राहा खोलाको उच्च जोखिममा रहेको छ। उच्च जोखिममा रहेका स्थानबाट नदीले कटान वा धार परिवर्तन गर्ने भएकाले ती क्षेत्रका दर्जनौ मानव बस्ती र 100 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुग्ने कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाका प्रमुख रंजनराज भट्टराई बताउनुहुन्छ। उच्च जोखिम रहेका स्थानमा नदी नियन्त्रणका उपाय अवलम्बन गर्न नसकेमा मिक्लाजुङ गाउँपालिका 6 र 7 पर्ने रचना बगर, कुइनेटार ओडा नम्बर 8 पर्ने खामे झोडा, मधुमल्ला कसेनी, माथिल्लो मलामीटार, धापड साइड लगायतका स्थानमा ठूलो क्षति पुग्ने आयोजनाका प्राविधिक बताउँछन्। बाढ़ी उच्च जोखिममा रहेको ती स्थानको सुरक्षाका लागि मिक्लाजुङ गाउँपालिकाको ओडा नम्बर 6 र 7 बीचमा 400 मीटर तथा ओडा नम्बर 8 800 मीटर बाँध निर्माण गर्न आवश्यक देखिएको छ। तर समयमै बजेट र स्रोतको सुनिश्चित नहुँदा बाँध निर्माणको कार्य आंशिक रूपमा मात्र शुरू भएको आयोजना प्रमुख भट्टराई बताउनुहुन्छ। बाढ़ीको उच्च जोखिममा नौपालिका गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। अझै सड़क सम्पर्क विहीन टिमुरे शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा समाचार छापिएको छ। गोसाईकुण्ड गाउँपालिका 2 स्थित टिमुरे स्याफ्रुबेसीबाट 16 किलोमिटर दूरीमा छ। गत मंगलबार बिहान भोटेकोशीमा आएको बाढ़ीका कारण अहिले टिमुरेसँगको सड़क सम्पर्क टुटेको छ। बाढ़ीले टिमुरेसम्म पुग्ने 2 खण्डको पूरै सड़क बगाएको छ। ठाउँ ठाउँमा सड़क भत्किएको र चिराचिरा परेको छ। लेन्दे खोलामा आएको बाढ़ीले रसुवागढ़ी स्थित नेपाल चीन जोड़ने मितेरी पुल बगाउँदा 2 देश बीचको व्यापारिक सम्बन्ध पनि टुटेको छ। बाढ़ीले भन्सारको र्याडमा पुर्याएका मालवाहक सवारी साधनबाट सामान निकालिएको छ। टिमुरेको डाँडा र छेउछाउमा यत्र तत्र विद्युतीय र मालवाहक सवारी साधन राखिएको छ। यसरी ल्याइएको सवारी साधनको भन्सार जाँच भएको र केहीको हुन बाँकी रहेको छ। सड़क नभएपछि यी सवारी साधन पनि टिमुरेमै रोकिएका छन्। पुल बगेपछि र सड़क बन्द भएपछि भन्सार कार्यालय पनि सुनसान बनेको छ। 50 सवारी साधन भन्सार जाँचपासको प्रक्रियामा छन्। स्याउ बोकेका मालवाहक सवारी साधन मात्र 4 छन्। तयारी सामान र हाइड्रोका सामान बोकेका खुल्ला ट्रकहरू पनि रहेको रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताउनुभयो। चीनतर्फ सामान लिन हिँडेका 35 मालवाहक सवारी पनि टिमुरेमै रोकिएका छन्। उहाँले भन्नुभयो, अझै सड़क सम्पर्क विहीन टिमुरे कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। मिथिला मरूभूमितिर शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर मधेसमा गहिरिदो संकटको रूपमा देखिएको छ। एकातिर वर्षा नभएर भूमिगत जलस्रोत सुकेका छन् भने अर्कातिर सिंचाई अभावले कृषि उत्पादन घटेको छ। पानीको चरम अभावले गाउँघरमा इनार र चापाखलको पानी पनि रित्तिएको छ। यसले खानेपानीदेखि खेतीपातीसम्म गम्भीर प्रभाव पारेको छ। चुरे वन विनाश, अनियन्त्रित बोरिङ र सरकारी व्यवस्थाले जलभण्डार सुक्दै गएका छन्। परम्परागत खानपान संस्कृति हराउँदै गएको छ भने धान, मकै, तरकारी जस्ता अन्न बालीमा ह्रास आएर आयातमा निर्भरता बढ़ेको छ। सरकार भने थोरै राहत प्याकेजको घोषणा गर्नमा सीमित छ। जलवायु अनुकूल कृषि रणनीति, पानी संरक्षण र चुरे संरक्षणको दीर्घकालीन योजना नहुँदा मधेस अन्न भण्डारबाट संकट भण्डारमा परिणत हुने खतरा देखिन थालेको छ। जलवायु परिवर्तनको मारमा अन्न भण्डार उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, मधेस प्रदेशलाई नेपालकै अन्न भण्डारका रूपमा चिनिन्छ। एक समय भारत र बंगलादेश जस्ता मुलुकहरू धान चामल आयात गर्ने देशका रूपमा चिनिन्थे भने नेपाल अन्तर्राष्ट्रिय स्तरमा धान निर्यात गर्ने देशको रूपमा चिनिन्थ्यो। विक्रम सम्वत 2022 भारत र बंगलादेशले विभिन्न मुलुकबाट चामल आयात गर्दा नेपालले 3,48,000 टन चामल निर्यात गरेको इतिहासकार फ्रेडरिक गेजले 2025 वसिधा पत्रिकामा उल्लेख गर्नुभएको छ। सो बेला मधेसबाट धान भारत निर्यात गरेर नेपालले 23,77,72,658 भारतीय रूपियाँ नेपाल भित्र्याएको थियो, तर अहिले अवस्था विपरीत छ। आर्थिक वर्ष 2080-81 असार मसान्त सम्ममा मधेस प्रदेशमा प्रमुख कृषि उपज खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी, फलफूल र मसलाले ढाकेको भू क्षेत्रफलमा 4.02% वृद्धि भई 10,44,745 हेक्टर पुगेको तथ्याङ्कले देखाउँछ। तर क्षेत्रफल बढ़े पनि उत्पादनमा भने ह्रास आएको छ। कुल उत्पादनमा 0.31% ह्रास आई 59,94,328 मेट्रिक टन पुगेको छ। आर्थिक वर्ष 2079-80 समग्र कृषि बालीहरूको कुल उत्पादन 60,12,799 मेट्रिक टन थियो। यसरी कृषिजन्य उत्पादनमा कमी आउनु को पछाडि सबैभन्दा ठूलो कारण जलवायु परिवर्तन रहेको कृषि अर्थशास्त्री डाक्टर देवेन्द्र गौचन बताउनुहुन्छ। मधेस प्रदेश नेपालको अन्न भण्डार रहेको र खाद्यान्न बालीका लागि यो क्षेत्र सबैभन्दा बढ़ी उपयोगी छ, तर पछिल्लो समय जलवायु परिवर्तनको सबैभन्दा बढ़ी प्रकोप यसै प्रदेशमा परेको हुँदा कहिले अत्याधिक खडेरी त कहिले बाढ़ीको डुबानले यस प्रदेशलाई असर पारिरहेको गौचनको ठम्याइरहेको छ। जलवायु परिवर्तनको मारमा अन्न भण्डार उपशीर्षक दिँदै मिथिला मरूभूमितिर शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जुम्लामा फस्टाउँदै फुजी र गाला स्याउ शीर्षकमा गोर्खापत्रको अर्थ पृष्ठमा खबर प्रकाशित छ। जुम्लामा किसानले उच्च घनत्व फल्ने स्याउ विस्तारमा जोड़ दिन थालेका छन्। स्याउको क्षेत्र विस्तार गर्ने क्रममा इटालियन जातका गावा, फुजी, किंग्रेट, गोल्डेन स्पीड लगायतका जातको स्याउ रोप्ने तथा उत्पादन वृद्धि गर्ने कामलाई जोड़ दिइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले 50% अनुदान दिएर स्याउ वृद्धिमा सहयोग गर्दै आएको छ। कार्यालयका कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार सुपरजोन कार्यालयबाट 52 हेक्टरमा उच्च घनत्वको स्याउ किसानले रोपेका छन्। वहाँका अनुसार जुम्लामा आर्थिक वर्ष 2075-76 सालबाट शुरू गरिएको परियोजनाबाट 58 स्याउ बगैंचामा लगानी भइरहेको छ। जुम्लामा फस्टाउँदै फुजी र गाला स्याउ गोर्खापत्रको अर्थपृष्ठको खबर हो। गोर्खापत्रकै अर्थपृष्ठमा दिल्ली पुग्छ आईटी इन्जिनियरको ड्रागन फ्रूट शीर्षकमा खबर छ। प्युठान नगरपालिका 4 का नवीन कुमार श्रेष्ठले 4 वर्ष अघि धान फल्ने झिमरूक फाँटमा ड्रागन फ्रूट खेती शुरू गर्दा धेरैजना हाँसे। स्थानीयले इन्जिनियरले खेती गर्छ भन्ने प्रश्न गर्दै बाबुबाजेको सम्पत्ति सक्ने भयो भन्ने सम्मका आरोप उहाँले सुन्नु पर्यो। आज ती व्यङ्ग्य गर्नेकै अगाडि श्रेष्ठ ड्रागनका सफल व्यवसायी बन्नु भएको छ। आईटी इन्जिनियर श्रेष्ठले आफ्नै 16 रोपनी र भाड़ामा लिएको 6 गरी 22 रोपनीमा ईशान अर्ग्यानिक एग्रो सञ्चालन गर्दै आउनु भएको छ। कोरोना महामारीका बेलामा लोकबहादुर गुरूङसँग मिलेर 80 लाख रूपियाँ लगानीमा शुरू भएको यो व्यवसायले गत वर्ष 42 लाख आमदानी गर्यो। यस वर्ष 50 लाखको लक्ष्य रहेको छ। दिल्ली पुग्छ आईटी इन्जिनियरको ड्रागन फ्रूट गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। बाँझो जमीनमा चिया सुन्तला हर्लक्क शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार गुल्मीको कालीगण्डकी गाउँपालिका 7 भुर्तुङ धुवा खोलामा बाँझो बनेको जग्गामा चिया खेती थालिएको छ। स्थानीयले बाँझो रहेको 37 रोपनीमा चियाका बिरूवा रोपेका हुन्। गत वर्ष 17 रोपनी जग्गामा रोपिएका इलामको 83 जातका 12,000 चियाका बिरूवा लोभलाग्दो गरी हुर्किएपछि यस वर्ष 20 रोपनी जग्गामा सोही जातको 12,000 चियाका बिरूवा लगाइएको तमुटोल विकास संस्थाका अध्यक्ष आशिष गुरूङले बताउनुभयो। बाँझो जमीनमा चिया सुन्तला हर्लक्क कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। भारतीय पर्यटकले जेठमा गरे 40 करोड़को डिजिटल भुक्तानी शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। र काठमाडौँ उपत्यकामा डेंगूका बिरामी बढ्दै शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। काठमाडौँ उपत्यकामा डेंगूका बिरामीको संख्या बढ्दै गएको भन्दै सचेत रहन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले अपील गरेको छ। उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर सहित बागमती प्रदेश डेंगूका बिरामीको संख्या उकालो लाग्दै गरेको भन्दै मन्त्रालयले सबैलाई सचेत गराएको हो। मन्त्रालयले शुक्रबार भक्तपुरमा गरेको पत्रकार संघको अन्तर्क्रियामा मन्त्रालयका अधिकारीहरूले यो संख्या अझ बढ़दै जाने निश्चित भएको भन्दै समयमै सचेत रहन आग्रह गरेको हो। काठमाण्डुमा डेंगूका बिरामी बढ़दै नागरिकको भित्री पृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रमबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।